यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा भोटेकोशी बाढीमा सरकारले गरिरहेको कामका बारे संसदलाई जानकारी। भोटेकोशी बाढीमा परि अहिलेसम्म 1118 जनाको मृत्यु भएको पुष्टि। अझै 3916 सम्पर्कविहीन। र पश्चिम एसियाका अमेरिकी केन्द्रहरूमा इरानद्वारा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण। कुवेत र जोर्डन इरानमाथि जवाबी कार्यवाही गर्ने तयारीमा। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढ़ी प्रभावितको खोजी, उद्धार र राहतका सम्बन्धमा सरकारले गरिरहेका काम कारवाही बारे जानकारी गराउनु भएको छ। सरकारले संकटको घड़ीमा जनतालाई हिम्मत र आड़ भरोसा दिनुपर्छ भन्ने दृढ़ताका साथ काम गरिरहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री शाहले बाढ़ीको पीड़ा रसुवा, नुवाकोट र धादिङको मात्र नभई सबै नेपालीमा परेको साझा वज्रपात भएको बताउनुभयो।
यो पीड़ा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिंगो नेपालको छातीमा परेको साझा वज्रपात हो। तर यति बेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन। मन भक्कानिँदा पनि एक आपसमा बिलौना गर्ने समय छैन। संकटको यो घड़ीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आड, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौं। त्यसैले दृढ संकल्प, साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन र थिएन, हामी लड़िरहेका छौं।
नागरिकको खोजी र घाइतेको उपचार आवश्यकता हुँदासम्म निरन्तर रहने उल्लेख गर्नुहुँदै प्रधानमन्त्री शाहले बाढ़ीका कारण घरबारविहीन भएकाहरूको तत्काल, अस्थायी र दीर्घकालका लागि स्थायी आवासको व्यवस्था सरकारले गर्ने प्रतिबद्धता जनाउनुभयो।
हामीले काठमाडौँबाट विशेषज्ञ सहितको टोली प्रभावित क्षेत्रका नागरिकहरूको उपचारका लागि पनि खटाइरहेका छौं। उपचारसँगै प्रभावित क्षेत्रका नागरिकहरूलाई मनोपरामर्श सेवा पनि उपलब्ध गराइरहेका छौं। साथै प्रभावित क्षेत्रमा कुनै पनि महामारी फैलिन नदिन विभिन्न अभियान चलाइरहेका छौं। प्रभावित क्षेत्रमा रोगको रोकथामका लागि विभिन्न माध्यमहरूबाट सूचना प्रवाह समेत भइरहेको छ। विपद पश्चात सरुवा रोग निगरानी तथा प्रतिकार योजना प्रभावकारी रूपमा लागू गर्न प्रदेश तथा स्थानीय तहहरूसँग वहाँका स्वास्थ्य अधिकारीहरूलाई आवश्यक तालिम समेत प्रदान गरिरहेको छ। कोटका 19 अस्थायी आश्रय स्थलहरूमा 2653 जना प्रभावित नागरिकहरूले आश्रय तथा राहत प्राप्त गर्नुभएको छ। रसुवाका केही प्रभावित नागरिकहरूलाई पनि नुवाकोटको आश्रय तथा राहत उपलब्ध गराइरहेको अवस्था छ।
प्रधानमन्त्री शाहले पहिचान हुन नसकेका शवहरू कानून बमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी जमीन मुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको जानकारी दिनुहुँदै डीएनए लगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखिएको हुनाले पहिचान हुनासाथ परिवारलाई हस्तान्तरण गर्न सकिने बताउनुभयो।
पहिचान हुन नसकेको सब कानून बमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी जमीन मुनि सुरक्षित रूपमा व्यवस्थापन गरिरहेका छौं। तर डीएनए लगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखिएको छ। यी सब डीएनए म्याचिङ पश्चात सम्बन्धित परिवारलाई हस्तान्तरण गरिनेछ। पहिचान हुन सकेको सब परिवार र आफन्तलाई जिम्मा लगाइरहेको अवस्था छ।
बाढ़ी प्रभावित क्षेत्रमा अवरूद्ध विद्युत तथा संचार सेवा सुचारू गर्न दोस्रो दिनदेखि नै काम भएको जानकारी दिनुहुँदै प्रधानमन्त्री शाहले हालसम्म 95% क्षेत्रमा संचार सेवा उपलब्ध भएको बताउनुभयो। यसै गरी नुवाकोटमा 85%, धादिङमा 98% र रसुवामा 40% विद्युत सेवा पुनर्स्थापना भइसकेको प्रधानमन्त्री शाहले जानकारी दिनुभयो।
क्षेत्रमा अवरूद्ध भएको संचार सेवा दोस्रो दिनदेखि पुनस्थापना हुँदै 95% सेवा पुनस्थापना भइसकेको छ। संचार सेवाको पहुँच भन्दा बाहिर भएका स्थलहरूमा हाल 30 सेटेलाइट फोन मार्फत संचार भइरहेको छ। बाढ़ीले भोटेकोशी त्रिशुली करिडोरमा संचालित तथा निर्माणाधीन जलविद्युत आयोजना र सौर्य परियोजनामा ठूलो क्षति पुर्याएको छ। विद्युत उत्पादन गरिरहेका 8 आयोजनामा 281 मेगावाट र निर्माणाधीन 4 388 मेगावाट क्षतिग्रस्त भएका छन्। जसमध्ये केही मात्रै मर्मत हुन सक्ने र त्यसका लागि ठूलो लगानी लाग्ने देखिएको छ। बाढ़ीका कारण 4031.1 मेगावाट विद्युत उत्पादन अवरूद्ध भएको छ। नुवाकोटमा वैकल्पिक प्रसारण व्यवस्था मार्फत 85% क्षेत्रमा विद्युत सेवा पुनः प्रवाह गरिरहेका छौं। धादिङमा 98% विद्युत सेवा पुनस्थापना भइसकेको छ। रसुवामा 40% विद्युत सेवा पुनस्थापना भइसकेको छ। जलविद्युत आयोजना क्षेत्रमा उद्धार कार्यका लागि भारतीय, चिनिया र कोरियन विज्ञ टोली परिचालन भइरहेको छ। बाढ़ीका कारण गल्छी, बेत्रावती, रसुवागढ़ी सड़क र पृथ्वी राजमार्गको गल्छी मुगलिङ खण्डको अधिकांश भाग क्षति भएको छ। गल्छी, बेत्रावती, रसुवागढ़ी सड़कको विदुर, बेत्रावती, मैलुङ, स्याफ्रुबेसी, रसुवागढ़ी खण्डको 40 पूर्ण रूपमा र 16 आंशिक क्षति भएको थियो। साथै पृथ्वी राजमार्गको कृष्णभीर, परेवा भीर लगायतका क्षेत्रमा क्षति पुगेको छ। पृथ्वी राजमार्गको गल्छी, बैरेनी, जरीखेत, पोखरे, मुंगे, गलौदी खण्डमा लेदो हटाई यातायात सञ्चालन भइरहेको छ। बाढ़ीका कारण 48 झोलुङ्गे पुल क्षति भएको छ, जसमध्ये 20 मरमत गर्न मिल्ने र 28 नयाँ निर्माण गर्नुपर्ने देखिएको छ। प्रभावित क्षेत्रका 31 मोटरेबल पुल भएका छन्। तीमध्ये 2 स्थानमा बेलिब्रिज राख्ने प्रक्रिया शुरू भएको छ। गल्छी बेत्रावती सड़कको गल्छी देवीघाट खण्डमा लेदो हटाई बेलिब्रिज निर्माणको क्रममा छ। तादी देवीघाट बेलिब्रिज राख्ने तयारी भइरहेको छ। बेत्रावतीमा पनि हामीसँग उपलब्ध बेलिब्रिज राख्न सम्भव देखिएकोले काम शुरू भइसकेको छ। थप 20 ठाउँमा बेलिब्रिज राख्न सम्भाव्यता अध्ययन भइरहेको छ। बाढ़ीका कारण क्षतिग्रस्त मुगली नारायणघाट सड़कको कृष्णवीर खण्ड भदौ महिनाभित्रै मरमत सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ।
प्रधानमन्त्री शाहले भदौ 10 गते घटनाको जानकारी प्राप्त हुनासाथ राज्यका सम्पूर्ण स्रोत साधन प्रभावितको खोज उद्धार र राहत वितरणमा लागेको र पहिलो दिन नै 13,300 भन्दा बढ़ी सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालित भएको सदनलाई जानकारी गराउनुभयो। भदौ 10 गते बेलुकासम्ममा खोज र उद्धारका लागि विभिन्न 69 उडान मार्फत 351 जना घाइते तथा अलपत्र परेका व्यक्तिहरूको उद्धार गरिएको प्रधानमन्त्री शाहले बताउनुभयो। त्यस्तै पहिलो दिन नै प्रभावित क्षेत्रका 3,500 जनालाई सुरक्षित स्थानमा अस्थायी आवासको व्यवस्था गर्नुको साथै 8 ट्रक राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको प्रधानमन्त्री शाहले सदनलाई जानकारी दिनुभयो। घटनाको दिनदेखि नै प्रभावित क्षेत्रमा आवश्यकता अनुसार अन्तर्राष्ट्रिय सहयोग लिन प्रयास गरेको बताउनुहुँदै प्रधानमन्त्री शाहले त्यसका लागि प्रक्रिया समेत छोटो बनाएको र 10 गतेदेखि नै चीन र भारत लगायतका देशबाट प्राविधिक जनशक्ति सहितको सहयोगका लागि प्रयास भएको सदनमा जानकारी गराउनुभयो। प्रधानमन्त्री शाहले रसुवा बाढ़ीको मूल कारण जलवायु परिवर्तन र त्यसबाट सृजित ठूलो हिमपहिरो भएको हुनाले यसबाट नेपालले भोग्नु परेको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायलाई बलियो गरी प्रस्तुत गर्नुपर्ने बताउनुभयो। जलवायु परिवर्तन विश्वव्यापी योगदान भएका कारण यसको असर न्यूनीकरण र व्यवस्थापन पनि विश्व समुदायको साझा जिम्मेवारी रहेको प्रधानमन्त्री शाहले बताउनुभयो। बाढ़ीले भोटे कोशी र त्रिशुली करिडोरका जलविद्युत आयोजना र सौर्य परियोजनामा ठूलो क्षति पुर्याएको जानकारी दिनुहुँदै प्रधानमन्त्री शाहले विद्युत उत्पादन गरिरहेका 8 आयोजनामा 281 मेगावाट र निर्माणाधीन 4 388 मेगावाट क्षतिग्रस्त भएको र मरमतका लागि ठूलो लगानी लाग्ने देखिएको बताउनुभयो। बाढ़ीका कारण हाल 4031.1 मेगावाट विद्युत उत्पादन अवरूद्ध भएको प्रधानमन्त्री शाहले सदनलाई जानकारी गराउनुभयो। प्रधानमन्त्री शाहले अहिलेको विपद पूर्वानुमान भन्दा बाहिरको भएको हुनाले खोजी तथा उद्धारमा समस्या देखिएको जानकारी गराउनुहुँदै विभिन्न जलविद्युत आयोजनाका सुरुङहरूमा उद्धार कार्यका लागि भारतीय चिनिया र कोरियन विज्ञहरू सहितको टोली परिचालन भइरहेको बताउनुभयो। हिलो र लेदोका कारण शुरूमा एक्साभेटर र हेलिकप्टर लगायतका उद्धार उपकरण लैजान नै समस्या भएकोले केही ढिलाइ भए पनि विचलित नभइकन काम गरिरहेको र काम गरिरहेकाहरूलाई प्रोत्साहन मिल्ने गरी सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो। प्रधानमन्त्री शाहले हाल प्रधानमन्त्री विपद राहत कोषमा 6,88,00,000 रूपियाँ भन्दा बढ़ी मौजदात रहेको र अहिले थप 61,41,000 अमेरिकी डलर भन्दा बढ़ी रकम प्राप्त भएको सदनलाई जानकारी दिनुभयो। नेपाललाई विपद व्यवस्थापनमा चीन भारत पाकिस्तान अमेरिका जापान बेलायत लगायतका मित्र राष्ट्र र एसियाली विकास बैंक विश्व बैंक युरोपेली युनियन संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट पनि सहयोग प्राप्त भइरहेको जानकारी दिनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढ़ीमा परि हालसम्म 1,118 जनाको मृत्यु भएको जनाएको छ। प्राधिकरणका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा अझै 3,916 जना सम्पर्कविहीन छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतले पछिल्लो अध्यावधिक विवरण सार्वजनिक गर्दै रसुवामा 41, नुवाकोटमा 155, धादिङमा 59, गोर्खामा 66, तनहुँमा 35, नवलपरासी पूर्वमा 177, नवलपरासी पश्चिममा 190 र चितवनमा 348 जनाको शव प्राप्त भएको जानकारी दिनुभयो। बाढ़ी प्रभावित क्षेत्रमा खोज र उद्धारका लागि नेपाल प्रहरी नेपाली सेना र सशस्त्र प्रहरी बलका समेत गरी 21,314 सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म 11,993 जनाको उद्धार गरिएको छ। प्रभावित क्षेत्रमा 37 ट्रक र 37 साना सवारी मार्फत अत्यावश्यक खाद्य सामग्री पठाइएको जानकारी दिएको छ। त्यस्तै हेलिकप्टरबाट समेत प्रभावित परिवारका लागि राहत सामग्री पुर्याइएको छ। प्राधिकरणका अनुसार बाढ़ी प्रभावित 15 पालिकालाई हालसम्म सरकारले 6,75,00,000 रूपियाँ नगद राहत निकासा गरेको छ। रसुवा नुवाकोट र धादिङमा इन्धन तथा संचार सेवा पुनः सञ्चालनका लागि समेत आवश्यक व्यवस्थापन भइरहेको जनाइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले वर्षाका कारण टनेलमा पानी भरिँदा भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा चुनौती थपिएको बताउनु भएको छ। उहाँका अनुसार रातभर परेको वर्षाका कारण टनेलभित्र पानी भरिएपछि पानी तान्ने पम्प समेत डुबेको छ। सुरक्षाकर्मीले पम्प निकालेर पानी तान्ने काम गरिरहेको उहाँले जानकारी दिनुभयो। बिहानैदेखि खोजी शुरू गरिएको छ। रातभरको वर्षाले पानी तान्ने पम्प छोपिएपछि सुरक्षाकर्मीले त्यसलाई निकाल्ने काम गरिरहेका छन् उहाँले भन्नुभयो। जल तथा मौसम विज्ञान विभागले अझै तीन दिनसम्म पानी पर्ने सम्भावना रहेको बताएकोले प्रभावित क्षेत्रमा थप समस्या आउन सक्ने बताइएको छ। वर्षाका कारण खोज उद्धार तथा अन्य व्यवस्थापन कार्यमा चुनौती बढ़न सक्ने भएकोले आवश्यक सतर्कता अपनाइएको उहाँले जानकारी दिनुभयो। जलस्रोत तथा जलविज्ञान अनुसन्धान केन्द्र बाढ़ी पूर्वानुमान महाशाखाले भोटेकोशी त्रिशुली सहितका आसपासका नदीमा आज पानीको सतह बढ़ने र आकस्मिक बाढ़ीको उच्च सम्भावना रहेको जनाएको छ। महाशाखाका बाढ़ीविद सरस्वती विष्टले रसुवा र नुवाकोट भई बहने ती नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो। नेपाल चीनको सीमा क्षेत्र नजिकै ताल बनेको र उक्त ताल जुनसुकै बेला पनि फुट्न सक्ने भएकोले अर्को सूचना जारी नभएसम्म सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको उहाँले बताउनुभयो। वर्षाको सम्भावना भएकोले आज र भोलि ती जिल्लामा बाढ़ीको उच्च जोखिम छ उहाँले भन्नुभयो। विष्टका अनुसार ताप्लेजुङ, शंखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, मकवानपुर, चितौन, गोर्खा, तनहुँ, लमजुङ, मनाङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रूकुम पूर्व, रूकुम पश्चिम, रोल्पा, सल्यान, सुर्खेत, जाजरकोट, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर आसपासका जिल्ला भई बहने नदी तथा खोलामा समेत आज पानीको सतह बढ़ने सम्भावना छ। महाशाखाले ती क्षेत्रका ससाना नदी तथा खोलामा आकस्मिक बाढ़ीको जोखिम रहेकोले तटीय क्षेत्रमा बसोबास गर्ने तथा नदी किनारा हुँदै यात्रा गर्ने सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ। भोटेकोशी र त्रिशुली नदीको बाढ़ीमा परेर 213 जना विद्यार्थी अझै सम्पर्कविहीन रहेको प्रारम्भिक तथ्याङ्कले देखाएको छ। बाढ़ीका कारण रसुवा, नुवाकोट र धादिङका गरी 23 विद्यालय प्रभावित भएका छन् भने 16 विद्यालयमा क्षति पुगेको शिक्षा मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। बाढ़ीका कारण भोटेकोशी, त्रिशुली र नारायणी नदी वरपरका विद्यालयका हजारौं विद्यार्थीहरूको पठन पाठनमा अवरोध पुगेको छ। सहकर्मी यशोदा अधिकारीको यो रिपोर्ट।
भुटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण हजारौं विद्यार्थीको पढ़ाई प्रभावित भएको छ। बाढ़ीले विद्यालय भवन तथा भौतिक संरचनामा क्षति पुर्याएपछि कतिपय विद्यालय बन्द भएका छन् भने केही विद्यार्थी अझै सम्पर्कविहीन छन्। रसुवाको गोसाईकुण्ड गाउँपालिका र नुवाकोटको विदुर नगरपालिकाका विभिन्न विद्यालय बढ़ी प्रभावित भएका छन्। गोसाईकुण्ड गाउँपालिकाको रसुवागढ़ी, केरुङ नाका र टिम्बुरे आसपासका सामुदायिक तथा निजी गरी 15 विद्यालय अहिले बन्द अवस्थामा छन्। कुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुरपुत तामाङ,
पालिकामा रहेको 15 सामुदायिक विद्यालयहरू अहिले पठन पाठन सबैको बन्द छ। निजी विद्यालयहरू 4 गरेर लगभग हाम्रो 3,000 भन्दा बेसी विद्यार्थीहरू चाहिँ अहिले पठन पाठन बन्द छ। कुनै विद्यालयहरू बगाएको छ, कुनै विद्यालयहरूमा चाहिँ अब मान्छे त्रसित भएर चाहिँ केही समयलाई बन्द गरेछ आफ्नो आफन्तहरू गुमेको कारणले।
विद्यालय जाने समयमा बाढी आएकाले कतिपय विद्यार्थी बाटोमा हिँडिरहेका थिए भने केही बसबाट विद्यालय जाँदै थिए। कक्षा 12 पढाइ हुने विद्यालयमा त बिहानी कक्षा सञ्चालन भइरहेको थियो। केही विद्यालयले कक्षा 8 र 10 लागि अतिरिक्त कक्षा सञ्चालन गरेकाले बाढ़ी आउँदा विद्यार्थीहरू कक्षामै रहेको हुन सक्ने अनुमान गर्न सकिन्छ। नुवाकोट विदुर नगरपालिकाको बेत्रावतीमा रहेको उत्तर गया बोर्डिङ स्कूलका विद्यार्थी बोकेको बस समेत बाढ़ीले बगाएको नगरपालिकाले जनाएको छ। त्यसो त बाढ़ीले कति विद्यार्थी, शिक्षक र कर्मचारी प्रभावित भए भन्ने तथ्याङ्क आउन सकेको छैन। विदुर स्थित त्रिशुली नदी आसपास का त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय, चेतना आवासीय माध्यमिक विद्यालय र रामचन्द्र आवासीय माध्यमिक विद्यालय भवनमा बाढ़ीले पूर्ण रूपमा क्षति पुर्याएको छ। त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयले भने समयमै बाढ़ीको सूचना पाएपछि आफ्ना सबै विद्यार्थीलाई सुरक्षित स्थानमा पठाउन सफल भएको थियो। तर एकजना शिक्षक र एकजना विद्यालय कर्मचारी भने बाढ़ीमा बेपत्ता भएको विद्यालयले जनाएको छ। विद्यालयका प्रधानाध्यापक राजेन्द्र दुवाड़ीका अनुसार सुविधा सम्पन्न विद्यालय भवन बाढ़ीले बगरमा परिणत गरिदिएको छ। प्रधानाध्यापक दुवाड़ी त्यस दिन तत्काल सूचना पुर्याउन सक्दा विद्यार्थीहरू जोगाउन सकिएको स्मरण गर्दै विद्यालय सञ्चालनका विकल्प बारे यसो भन्नुहुन्छ।
कक्षा 8 12 विद्यार्थीहरू विद्यालय हाटभित्र 900 आसपासमा विद्यार्थीहरू थिए। साना विद्यार्थीहरू आउने क्रम थियो। सानो विद्यार्थी लिन गएको एउटा बसलाई चाहिँ मैले माथि डाँडातिर थियो त्यसलाई चाहिँ आउनु पर्दैन तिमी माथि नै बस है भनेर भने, अर्को त्यो खोला साइडबाट तरेर आउने विद्यार्थी चाहिँ अरूलाई भित्रबाट बाहिर निकालिरहेको छु, उसले चाहिँ एक बस विद्यार्थी लिएर ऊ विद्यालयभित्र छिरे। मैले उसलाई पनि प्लस टूको बच्चाहरू जो भाग्दै गरेका बच्चालाई पनि राखेर उसलाई पठाएर, ऊ जस्ट त्रिशुलीमा दुईटा पुल छ 500 मिटरको वरपर, ऊ नयाँ पुल तर्दै गर्दा पुरानो पुल चाहिँ कोलाप्स हुन्थ्यो बालीले। 1643 जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा विद्यालय नै बगर भएपछि कस्तो हुन्छ, तर पनि यी विद्यार्थीहरू त्यहाँ कनेक्टिभिटी भएपछि सुरक्षित स्थानमा विद्यार्थीहरूलाई राखेर यी विद्यार्थीको भविष्यलाई चाहिँ सुनिश्चित गर्नुपर्छ भन्ने मलाई लाग्छ र त्यही प्रयासमा म हिजोदेखि लागिसकेको छु।
नुवाकोटकै पृथ्वी माध्यमिक विद्यालयमा कक्षा 10 अध्ययनरत एकजना विद्यार्थी मानवी न्यौपानेको अभिभावक आफ्नो छोरी बाढीको सूचना पाएपछि जंगलतर्फ भागेर ज्यान जोगाउन सफल भएको सम्झनुहुन्छ।
बाढी आउनु पूर्व विद्यालयले बाढी आइरहेको जानकारी गरायो, एउटा मासतिर हाम्रो नुवाकोट सप्तरी दरबार जाने बाटोको जंगलको आसपासमा हिँडेर जान सक्नेहरूलाई हिँडेर, नसक्नेहरूलाई विद्यालयले बसमा ओसारेर चाहिँ ज्यान जोगाए सबैजनाले, उहाँको किताब कपी सबै विद्यालयमा।
भोटेकोसी बाढीले धादिङका विद्यालयहरूमा पनि क्षति पुगेको छ भने कतिपय विद्यालयहरूमा त्रासका कारण पठन पाठन हुन सकेको छैन। बाढीका कारण रसुवा, नुवाकोट र धादिङका गरी 23 विद्यालय प्रभावित भएको जनाइएको छ भने 16 विद्यालयमा क्षति पुगेको छ। 9 विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने बाँकी विद्यालयमा आंशिक क्षति पुगेको मन्त्रालयले जनाएको छ। प्रारम्भिक तथ्याङ्क अनुसार 213 जना विद्यार्थी सम्पर्कविहीन रहेको बताइएको छ। बाढीले विद्यालयका भवन मात्रै बगाएनन्, हजारौं विद्यार्थीका सपना र भविष्य जोडिएको पढाइ समेत रोकिदिएको छ। किताब कापी बोकेर विद्यालय जानुपर्ने थुप्रै विद्यार्थी बेपत्ता छन् भने धेरैले अभिभावक गुमाएका छन्। जसोतसो भागेर ज्यान जोगाएका विद्यार्थी त्रास बोकेर सुरक्षित ठाउँको खोजीमा छन्। बाढीले विद्यालय बगाए पनि प्रभावित हजारौं बालबालिकाको सुन्दर सपना र भविष्य बग्न नदिन सबैको ध्यान जानु जरुरी छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन्। बाढ़ीले प्रभावित भएको विदुर नगरपालिका सहित किस्पाङ गाउँपालिका भित्रका सबै विद्यालय बन्द छन् भने बेलकोटगढ़ी र तारकेश्वरले प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको जनाएको छ। रसुवाको भोटेकोसी तथा त्रिशुली नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कर्मचारी संचय कोषले 2,50,00,000 रूपियाँ आर्थिक सहयोग गरेको छ। कोषले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। भोटेकोसी बाढ़ीपछि फेला परेका श्रबहरूको पहिचान गर्न निकै कठिन भइरहेको छ। शवहरू पहिचान गर्न नसकिने अवस्थामा भएकोले आफन्तहरूले कपड़ा, गहना, ट्याटू तथा शरीरमा रहेका अन्य चिन्हको सहारा लिन थालेका छन्। कास्कीबाट संवाददाता गौरव त्रिपाठी।
विनाशकारी बाढ़ीपछि फेला परेका शवहरूको पहिचान प्रक्रिया जटिल बन्दै गएको छ। रसुवा बाढ़ीबाट विभिन्न जिल्लामा संकलन गरिएका 102 शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको थियो। तीमध्ये धेरै शव क्षत विच्छेद अवस्थामा रहेका कारण पहिचान गर्न कठिनाई भएको छ। आफन्तहरूले कपड़ा, गहना, ट्याटू तथा शरीरका अन्य संकेतका आधारमा आफ्ना परिवारका सदस्यको शव पहिचान गरिरहेका छन्। स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव पहिचानका लागि 1,000 भन्दा बढी आफन्तहरू पुग्नु भएको थियो। नुवाकोटका राजकुमार तामाङले 5 वर्षीय छोरा प्रिन्स तामाङको शव स्कूलको टाई र मालाका आधारमा चिन्नु भएको थियो।
त्यो फोटोमा मलाई बरु अहिले होइन कि भन्ने लागेको थियो, भाइहरूले ओरिजिनल फोटोमा यहाँनिर कोठी छ, मोठ पनि मिल्दो जुल्दो छ भने सबैको टाई मिल्यो।
विनाशकारी बाढीमा परि ज्यान गुमाएका मध्ये पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका पहिचान हुन नसकेका 78 शवहरूको अस्थायी व्यवस्थापन गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपेक्षक नवीन कार्कीका अनुसार ती शवहरू पोखरा महानगरपालिका 16 दीप स्थित सिंचाई डिभिजन कार्यालयको जग्गामा व्यवस्थापन गरिएको हो। व्यवस्थापन गरिएका सबहरूलाई छुट्टा छुट्टै नम्बरिङ गरिएको छ। भविष्यमा आवश्यकता परेमा आफत जललाई सब पहिचान गर्न तथा डीएनए परीक्षणका लागि सहज हुने गरी अभिलेखीकरण गरिएको जनाइएको छ।
पोखरामा पोस्टमार्टम तथा सब व्यवस्थापनको लागि भनेर विपदबाट प्रभावित जिल्लाहरूबाट सबहरू पठाइएको थियो, जसमा 102 मध्ये पूर्वी नवलपरासीको 41 थियो, धादिङको 27 थियो, गोर्खाको 11 थियो, तनहुँको 24 थियो। सम्पूर्ण सबहरू हामीले 8 दिनसम्म शनाखतको लागि र पोस्टमार्टम प्रक्रियाको लागि राख्यौं। अब सम्पूर्ण रूपमा पोस्टमार्टम सकिएको छ। 102 सब मध्ये 19 पहिचान भइसकेको अवस्था छ।
जिल्ला विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक बसेर अस्पतालमा लामो समयसम्म सब राखिरहँदा थप समस्या उत्पन्न हुन सक्ने निष्कर्षका आधारमा व्यवस्थापन प्रक्रिया अघि बढाइएको सहायक प्रमुख जिल्लाधिकारी चित्रांगद बरालले जानकारी दिनुभयो।
केही आफन्तहरू आएर सबहरू हेर्ने पहिचान गर्ने काम भएको छ। लामो समय सबहरू राखेर सबहरू बिग्रने व्यवस्थापनमा अप्ठ्यारो भएको हुनाले
पोखरामा ल्याइएका बाढीमा परि ज्यान गुमाएका 102 मध्ये हालसम्म 19 मात्र सब शनाखत भएको छ। पहिचान हुन नसकेका मध्ये केहीलाई आफन्तले आफ्नो हुन सक्ने भन्दै दावी गरेकाले रोकिएको छ भने एक सब विदेशी नागरिकको हुन सक्ने आशंकामा अस्पतालले सब गृहमा सुरक्षित राखिएको छ।
यो रिपोर्ट पछि अब अर्को विषय। संयुक्त राज्य अमेरिकी मानव संस्था सामरिटन स्पर्सबाट भोटिकोशी बाढ़ीबाट प्रभावित समुदायलाई सहयोगका लागि उपलब्ध 40 भन्दा बढ़ी आपतकालीन राहत सामग्री आज काठमाडौँ आइपुगेको छ। बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय स्तरमा कार्यरत संस्था मार्फत 2600 परिवारलाई सहयोग स्वरूप पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाई किट तथा सौर्य बत्ती लगायतका सो सामग्री उपलब्ध गराइने नेपाल स्थित अमेरिकी दूतावासले जनाएको छ। दूतावासले नेपालको आवश्यकता अनुरूप जीवन रक्षक सहायता उपलब्ध गराउन नेपाल सरकार तथा विभिन्न साझेदारसँग समन्वय गरिरहेको जनाएको छ। संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले भोटेकोशी बाढ़ीबाट पर्यटन क्षेत्रमा 50 रूपियाँ भन्दा बढ़ीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताउनुभएको छ। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकमा मन्त्री पौडेलले बाढ़ी प्रभावित क्षेत्रलाई जलवायु सम्पदाका रूपमा विकास गर्न मन्त्रालय प्रतिबद्ध रहेको भन्दै बजेटमा हिमाललाई विश्वव्यापी जलवायु सम्पदाका रूपमा व्याख्या गरी संरक्षणका लागि अन्तर्राष्ट्रिय पहल गर्ने बताउनुभयो। नेपालले आज असंलग्न राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूको पहिलो सम्मेलनको 65 वार्षिकोत्सव समारोहलाई सम्बोधन गरेको छ। परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण प्रसाद ढकालले सर्बियाको राजधानी बेलग्रेडमा आयोजित उच्चस्तरीय समारोहलाई सम्बोधन गर्ने क्रममा विश्वले बढ़दो जटिलता र बहुआयामिक संकट बेहोरिरहेको बताउनु भएको छ। ढकालले पुनः बढ़दो द्वन्द र तनावका साथै ध्रुवीकरण र विखण्डनको अवस्था सामना गरिरहेको उल्लेख गर्दै नामलाई नवीकरण तथा पुनर्जीवित गर्न आवश्यक रहेको बताउनुभयो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुठी संस्थान संचालक समितिको अध्यक्ष पदमा संस्कृतिविद डाक्टर गोविन्द टण्डनलाई नियुक्त गरेको छ। गुठी संस्थान ऐन 2033 दफा 9 उपदफा 1 खण्ड क बमोजिम मन्त्री प्रतिभा रावलले आगामी 3 लागि उहाँलाई अध्यक्ष पदमा नियुक्त गर्नुभएको मन्त्रालयका सचिव मदन भुजेलले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एउटा अन्तर्राष्ट्रिय प्रसंग। इरानले पश्चिम एसियामा रहेका अमेरिकी सैन्य केन्द्रहरूमा व्यापक मात्रामा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको छ। अमेरिकी सेनाले इरान विरूद्ध पुनः आक्रमण शुरू गरेपछि इरान कड़ा जवाफी कार्यवाहीमा उत्रिएको हो। सो क्रममा इरानले कुवेत, जोर्डन, इराक र बहराइनमा अमेरिकी हितहरूमा प्रहार गरेको हो। जोर्डन र कुवेतले भने इरानलाई आक्रमणबाटै जवाफ दिने बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा भोटेकोशी बाढ़ीमा सरकारले गरिरहेको कामका बारे संसदलाई जानकारी। भोटेकोशी बाढ़ीमा परि अहिलेसम्म 1118 जनाको मृत्यु भएको पुष्टि, अझै 3916 सम्पर्कविहीन। र पश्चिम एसियाका अमेरिकी केन्द्रहरूमा इरानद्वारा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण, कुवेत र जोर्डन इरानमाथि जवाफी कार्यवाही गर्ने तयारीमा। रेडियो नेपालबाट 3 समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।